यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेपालमा कोरोना संक्रमणमा उल्लेखनीय कमी, 17,480 जनाको परीक्षण गर्दा 4,762 जनामा संक्रमण पुष्टि, संक्रमित 114 जनाको मृत्यु। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना तय गरिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाई, बजेट आत्मकेन्द्रित र महत्वाकांक्षी भएको नेपाली कंग्रेसको आरोप। राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा आज भएको उपनिर्वाचनमा नेपाली कंग्रेसका दीर्घनारायण पाण्डे विजयी र बेलायतमा कोरोना भाइरसको तेस्रो लहर शुरू भएको आशंका। पछिल्ला केही दिन यता कोरोना संक्रमण दरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अझै पनि कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या 100 भन्दा बढ़ी नै रहेको छ। पछिल्ला साता लगातार संक्रमणमा कमी आएको भए पनि कोरोनाबाट हुने मृत्यु उल्लेख्य रूपमा घट्न सकेको छैन। मन्त्रालयका अनुसार पछिल्ला 24 घण्टामा कोरोनाबाट 114 जनाले ज्यान गुमाएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट 7,386 जनाको मृत्यु भएको छ। संक्रमण दरमा कमी देखिएको भए पनि अधिकांश संक्रमित होम आइसोलेशनमा रहेका र स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको चिकित्सकहरू बताउँछन्। नेपालमा आज थप 6,491 जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन्। यसैगरी देशभरमा कोरोना भाइरसबाट आज थप 4,762 जना संक्रमित फेला परेका छन्। 15,055 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 4,178 जना तथा 2,425 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 584 जना गरी जम्मा 4,762 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या 5,61,302 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा 1,06,470 सक्रिय संक्रमितले आइसोलेशनमा रहेर उपचार गराइरहेका छन्। जिल्ला प्रशासन कार्यालय मोरङले यही जेठ 24 गतेसम्मका लागि निषेधाज्ञाको समय अवधि थप गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी कोशरी निरौलाले कोरोना संक्रमण बढ़िरहेको अवस्थालाई ध्यानमा राखी जिल्लामा जारी निषेधाज्ञालाई जेठ 24 गतेसम्म थप गर्ने निर्णय गरेको जानकारी दिनुभयो। यसैगरी बैतडीमा कोविड 19 संकट व्यवस्थापन समितिले जेठ 31 गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिश गरेसँगै निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिनुभयो। बाँकेमा आजसम्मका लागि लागू गरिएको निषेधाज्ञा यही जेठ 24 गतेसम्म थप गरिएको छ। धनुषा जिल्लामा कोरोना संक्रमण दरमा केही कमी आए पनि जोखिम कायम नै रहेको भन्दै जिल्ला कोविड 19 संकट व्यवस्थापन समिति धनुषाले 7 दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ। दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लाको तातोपानी गाउँपालिकामा घर दैलो अभियान शुरू गरिएको छ। गाउँपालिकामा संस्थागत आइसोलेशन व्यवस्थापन, कोरोना विरूद्धको जनचेतना अभियान संचालन र बाहिरबाट आउने नागरिकको तथ्याङ्क राख्नका लागि प्रत्येक ओडामा जनप्रतिनिधि तथा कर्मचारी समेत खटिएका छन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
तातोपानी गाउँपालिकाले दोस्रो लहरको कोरोना संक्रमण गाउँमा फैलिन नदिन र नागरिकको जीवन रक्षाका लागि पूर्व तयारी स्वरूप संस्थागत आइसोलेशन र 5 बेडको अस्थायी कोविड अस्पताल समेत संचालनमा ल्याएको बताउँदै तातोपानी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गुरूप्रसाद चौलागाई, तातोपानी गाउँपालिकाका 8 वटै ओडाका नागरिकलाई संक्रमणबाट जोगाउन तथा संक्रमण रोकथामका लागि ओडा ओडामा सचेतना फैलाउने कार्यलाई प्राथमिकता दिएको तातोपानी गाउँपालिका 3 नम्बर ओडा अध्यक्ष दिल्ली रावलले बताउनुभयो।
कोरोना भाइरसलाई नियन्त्रण गर्ने र यसबाट बच्नको लागि ओडाले सावधानी अपनाउने र सेनिटाइजरहरू प्रयोग गर्ने, साबुन पानीले हात धुने, दूरी कायम गर्ने।
जेठ महिना लागेसँगै जुम्लामा जौं काट्ने र मार्सीदान रोप्ने चटारो शुरू भएको छ। कोरोना कहरलाई मध्यनजर गर्दै एक गाउँबाट अर्को गाउँमा नगई स्वास्थ्य मापदण्ड पालना गरी जौं काट्ने र मार्सीदान रोप्ने काम अघि बढाउन नागरिकलाई सम्झाइएको बताउँदै पुनः 3 नम्बरका वडा अध्यक्ष दिल्ली रावल,
रोपेको सिजन शुरू भयो, जौंको सिजन शुरू भयो, दूरी कायम गरेर मास्क प्रयोग गरेर गाउँले एक ओडाको व्यक्तिले अर्को ओडामा नजाने।
हाल 30 बेडको आइसोलेसन सञ्चालन भए पनि तातोपानी गाउँपालिकाका अन्य तीन स्थानमा 50 बेडको संस्थागत आइसोलेसन निर्माणको पूर्व तयारी भएको छ भने गाउँमा कोरोना बारे सचेतना फैलाउन ओडा ओडामा स्वयंसेवक खटाइएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज नेउपानेको भनाइ छ।
पहिलो कुरा त हामीले जनचेतना कामहरू गरेका छौँ, 50 आइसोलेसन बेड हामी सुरुकै छ, अहिले हामी 20 आइसोलेसन बेड बनाएका छौँ। हामी प्रत्येक वार्डहरूमा करोडकै राखेर कोरोना सम्बन्धी जनचेतना फैलाउन अनि बाहिरबाट आएका मान्छेहरू के कसरी आएछन् भन्ने त्यो अनुगमन गर्ने स्वयंसेवक कर्मचारीको व्यवस्था पनि गरेका छौँ।
जुम्लाका अधिकांश स्थानीय तहले अझै संस्थागत आइसोलेसन सञ्चालन गरेका छैनन्। होम आइसोलेसनले गाउँ गाउँमा संक्रमण तीव्र रूपमा फैलिएको हुँदा नागरिकको जीवन रक्षाका लागि स्थानीय तहले तत्काल संस्थागत आइसोलेसन सञ्चालनमा जोड़ दिन आवश्यक छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
नेपाललाई चीनको तिब्बत सरकारले अनुदानमा उपलब्ध गराएको स्वास्थ्य सामग्री तातोपानी नाका भएर नेपाल भित्रिएको छ। तातोपानी भन्सार कार्यालयका अनुसार 800 थान अक्सिजन सिलिण्डर, 10 कन्सन्ट्रेट, 5 थान भेन्टिलेटर, 200 थान आईसीयू बेड र 15,000 एन्टिजेन किट्स नेपाल भित्रिएको छ। त्यसै गरी व्यापारीहरूले ल्याइएको 2100 थान अक्सिजन सिलिण्डर हिजो नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले जानकारी दिनुभयो। कोरोना संक्रमणका कारण विभिन्न अस्पतालहरूमा अक्सिजनको अभाव भइरहेका बेला बझाङ जिल्लामा भने सहज रूपमा अक्सिजन उपलब्ध भइरहेको छ। बझाङबाट जगदीश रोकायाको रिपोर्ट।
कोरोना भाइरस संक्रमित बिरामीहरूका लागि देशका अन्य ठाउँमा अक्सिजन सिलिण्डर अभाव भइरहेको खबर सुनिए पनि बझाङ जिल्लामा भने अक्सिजनको अभाव नहुने भएको छ। जिल्ला अस्पतालसँग मौजात रहेका 50 सिलिण्डरले काम चलाइरहेको बझाङ जिल्लामा अहिले कालंगा हाइड्रो प्रालीबाट 154 भरिएका अक्सिजन सिलिण्डरहरू उपलब्ध गरेपछि झन सहज भएको हो। यसका साथै अक्सिजन प्लान्ट पनि अहिले जिल्लामै जडान हुन थालिएको हुँदा अब बझाङमा बिरामीहरूका लागि चाहिने अक्सिजनको अभाव नहुने भएको बताइएको छ। यस सम्बन्धी जानकारी दिँदै जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दीप ओखेडा,
आगामी दिनमा हामीलाई अक्सिजनको अभाव खड्किने छैन, पर्याप्त अक्सिजन ब्याकअप चाहिँ हामीसँग हुनेछ, अक्सिजनको चाहिँ अलिकति भोलि सकिएला कि भनेर डराउनु पर्ने त्यो अवस्था अन्त्य हुनेछ।
उहाँ जस्तै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी,
अब यो सिलिण्डरले प्लान्ट तयार गर्दासम्म जिल्लामा पर्याप्त अक्सिजन हुन्छ भन्ने हामीलाई लागेको छ। प्लान्ट स्थापना भइसकेपछि यिनै सिलिण्डर मध्ये फेरि खाली भएकालाई हामीले भर्दै फेरि काम चलाउँदै गर्ने भएको हुनाले अक्सिजनको अभावको कारणले गर्दाखेरि चाहिँ बिरामीले ज्यान गुमाउनु पर्दैन यो बझाङ जिल्लामा।
जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर खड्का पनि अब बझाङमा बिरामीहरूले अक्सिजन अभावका कारण मर्नु नपर्ने बताउनुहुन्छ।
जुन अक्सिजन नपाएर मृत्युको अवस्थामा पुगेका छन् तिनीहरूको लागि ठूलो राहत हुनेछ र अक्सिजन सिलिण्डरको कमी हुनेछ।
यस्तो महामारीको बेला दुर्गम बझाङ जिल्लाको अस्पतालमा अक्सिजन प्लान्टको जडान साथै अक्सिजन सिलिण्डरको सरकारी तहबाट राम्रो व्यवस्थापन भइरहेको देख्दा अब जिल्लावासीहरूमा अक्सिजन नपाएर मृत्यु हुने छैन भन्ने आशा पलाएको छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो, यसमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र विभिन्न खनिज तत्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरूद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरूद्धको लडाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सराहु, त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कंग्रेसका उम्मेद्वार दीर्घनारायण पाण्डेय विजयी हुनुभएको छ। निर्वाचनमा पाण्डेयले 4140 मतभार प्राप्त गर्नुभयो भने नेकपा एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्गाले 3612 मत पाउनु भएको थियो। कंग्रेस उम्मेद्वार पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव कुमार नेपाल समूह र जसपाको बाबुराम उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो। आजको मतदानमा 297 जनाले मतदान गर्नुभएको थियो। त्यसमध्ये स्थानीय तहतर्फ खसेको 212 मध्ये पाण्डेले 118 मत पाउनुभयो भने एमालेका उम्मेद्वार खड्काले 94 मत पाउनुभयो। प्रदेशसभाका 83 मतमध्ये पाण्डेले 42 मत पाउनु भएको थियो भने खड्काले 40 मत र 1 मत बदर भएको थियो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना तय गरिने बताउनु भएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेश मार्फत ल्याएको बजेट राम्रो हुँदाहुँदै पनि कार्यान्वयनमा शंका गरिएको भन्दै अर्थमन्त्री पौडेलले मन्त्रालयगत कार्ययोजना बनाएर सरकार अघि बढ़ने उल्लेख गर्नुभयो। नेपाल आर्थिक पत्रकार समाज सेजनले आज आयोजना गरेको बजेट पछिको छलफलमा उहाँले सरकारले जनताप्रतिको जिम्मेवारी पूरा गर्न र संविधानको कार्यान्वयन गर्नका लागि बजेट ल्याएको बताउँदै बजेटभित्र बसेर टिप्पणी गर्न आग्रह गरेको छ। अर्थमन्त्री पौडेलले सरकार जनताको स्वास्थ्यप्रति जिम्मेवार भएकै कारणले आवश्यक बजेट व्यवस्था गरेको स्पष्ट पार्नुभयो। उहाँले निर्वाचन सरकारको रोजाई नभएको भन्दै परिस्थितिको बाध्यता भएको तर बजेट कार्यान्वयनमा निर्वाचनले असर नगर्ने बताउनुभयो। अर्थ सचिव शिशिर कुमार ढुंगानाले बजेट कार्यान्वयन हुन्छ भन्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बजेट कार्यान्वयन समयमै गर्नका लागि बजेट मार्फत केही सुधारको प्रयास गरिएको जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोलचाहले यसपालिको बजेटमा केही सुधारको प्रयास भएको बताउनुभयो। नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश कुमार मोरले बजेट कार्यान्वयन र बजेटले राखेको लक्ष्य पूरा गर्न चुनौती भए पनि बजेट नीति सकारात्मक रहेको उल्लेख गर्नुभयो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्यान्वयनमा चुनौतीका बावजूद बजेट निजी क्षेत्र मैत्री रहेको प्रतिक्रिया दिनुभयो। नेपाली कंग्रेसले सरकारले आर्थिक वर्ष 2078-79 लागि अध्यादेश मार्फत प्रस्तुत गरेको बजेट आत्मकेन्द्रित र महत्वाकांक्षी भएको आरोप लगाएको छ। कंग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज पत्रकार सम्मेलनको आयोजना गरी कंग्रेसले बजेटबारे आफ्नो धारणा सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा नेपाली कंग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले मुलुकको धरातल र जनताको आवश्यकतालाई छोडेर भ्रामक र कार्यान्वयन हुनै नसक्ने आत्मकेन्द्रित योजना बजेटमा राखिएको टिप्पणी गर्नुभयो। नेता रिजालले सरकारले चुनाव केन्द्रित बजेट ल्याएको बताउनुहुँदै बजेट मार्फत जनमत प्रभावित गर्ने दुराशय राखेको आरोप लगाउनुभयो। नेता रिजालले लोकप्रिय नारा दिएर सरकारले ऋण मात्र थुपार्न खोजेकोले बजेटले तोकेको आर्थिक वृद्धि हासिल नहुने दावी पनि गर्नुभयो। नेता रिजालले कोरोना कहरमा सम्पूर्ण नेपालीलाई खोप र उपचारका विषयमा सरकार अझै पनि संवेदनशील नरहेको आरोप लगाउनुभयो। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल चयन हुनुभएको छ। संघको आज भर्चुअल रूपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिनुभयो। संघका अध्यक्ष वचन बहादुर सिंह उमेर हदका कारण स्वतः पदमुक्त हुनुभएपछि सह अध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो। युवा संघमा 40 वर्ष उमेर हद तोकिएको छ। महासचिव आचार्यले आजको बैठकले अध्यक्ष मात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताउनुभयो। आज नेपाल सहित विश्वभरि सुर्तीजन्य कुलत छाड्ने प्रतिज्ञा गर्नुहोस्, कुलत त्याग्नेहरू नै वास्तविक विजेता हुन् भन्ने नाराका साथ विश्व सुर्तीजन्य पदार्थ रहित दिवस मनाइएको छ। यस अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र एक्शन नेपालद्वारा आज काठमाण्डुमा आयोजित कोविड 19 को संक्रमणबाट बचाउन नागरिकलाई सुर्तीजन्य पदार्थ छुटाउ विषयक अन्तर्क्रिया कार्यक्रममा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोविड 19 संक्रमणको उच्च जोखिममा हुने गरेका स्वास्थ्य विज्ञहरूले बताउनु भएको छ। कार्यक्रममा विज्ञहरूले सुर्तीजन्य पदार्थको सेवनले फोक्सो मुटुमा असर गर्ने र संक्रमणले पनि फोक्सो र मुटुलाई बढ़ी असर गर्ने भएकाले जोखिम रहेको बताउनुभयो। राष्ट्रिय मानव अधिकार आयोगले कोविड 19 उत्पन्न सबै असरको सम्बोधन गर्न र श्रमिकको जीविकोपार्जनको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। आयोगले नागरिकमाथि दुर्व्यवहार नगर्न, सबैको स्वास्थ्य र दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवा, वस्तुको पहुँच, आपूर्ति व्यवस्थापन तथा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको मनोबल उच्च राख्न समेत सरकारसँग आग्रह गरेको छ। आयोगद्वारा आज जारी प्रेस विज्ञप्तीमा कोविड 19 उत्पन्न वर्तमान संकटको परिस्थितिमा आम नागरिकको स्वास्थ्य उपचार लगायतका क्षेत्रमा विशेष ध्यान दिन सरकारसँग आग्रह गरेको छ। यर्सा गुम्बा संकलनका क्रममा दार्चुलाको अपी हिमाल गाउँपालिकाको सातगंगा वनमा एकजना महिलाको मृत्यु भएको छ। अपी हिमाल गाउँपालिका पाँचकी 40 वर्षीय चुन्धरी धामीको यर्सा गुम्बा संकलनका लागि वनमा गएको बेला मृत्यु भएको हो। यसअघि अपी हिमाल गाउँपालिका चारका मोहन सिंह ठेकरेको पनि यर्सा गुम्बा संकलनका क्रममा हिउँ पहिरोमा परि मृत्यु भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण संकटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ। पछिल्लो 24 घण्टामा 1,53,485 जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै भारतमा कुल संक्रमितको संख्या 2,80,47,000 नागेको छ। भारतमा गत मे 10 सक्रिय संक्रमितको संख्या उच्च बिन्दुमा पुगेको थियो। कोरोना भाइरसका कारण हालसम्म भारतमा 3,29,127 जनाले ज्यान गुमाइसकेका छन्। महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण 35,58,173 जनाको मृत्यु भएको छ भने 17,10,00,000 भन्दा बढ़ी मानिस संक्रमित छन्। यसैबीच चीनमा कोरोना संक्रमणको दर अचानक वृद्धि भएको बताइएको छ। ग्वांगझाओ शहरमा हिजो 18 कोरोना भाइरसको रिपोर्ट आएपछि त्यहाँका लागि उड्ने सबै हवाई सेवा हाललाई रद्द गरिएको छ। हवाई सेवा रद्द हुँदा 519 उडानहरू हाललाई स्थगित गरिएको बताइएको छ। उता बेलायतमा पनि वैज्ञानिकहरूले तेस्रो लहरको शुरूआती संकेतहरू देखा पर्न थालेको बताएका छन्। युनिभर्सिटी अफ क्याम्ब्रिजका एक प्रोफेसरले संक्रमणको नयाँ मामिला हाल थोरै देखिए पनि भारतीय भेरिएन्टका कारण संक्रमणको अवस्था बढ़िरहेको जनाएका छन्। चीनले 2 बच्चा मात्र जन्माउन पाउने नीतिको अन्त्य गर्दै अब दम्पतिले 3 बच्चा पाउन सक्ने अनुमति दिएको छ। राष्ट्रपति सी जिनपिङको नेतृत्वमा भएको पोलिट ब्यूरोको बैठकले यो निर्णय गरेको हो। चीनको जनसंख्यामा व्यापक गिरावट आइरहेको प्रतिवेदन सार्वजनिक भएपछि चीनले यो नीतिको घोषणा गरेको हो। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले प्रस्तावित राष्ट्रिय एकताको सरकार मुलुकको सुरक्षाका लागि खतरा हुने बताउनु भएको छ। अति राष्ट्रवादी नेता नाफ्ताली बेनेटले त्यस्तो सरकार बनाउनका लागि दक्षिणपन्थी राजनीतिज्ञहरूसँग वार्ता गर्ने बताएपछि प्रधानमन्त्री नेतन्याहुले नाफ्तालीलाई समर्थन नगर्न भन्नुभएको छ। नाफ्तालीले मध्यमार्गी नेता याइर ल्यापिडसँग वार्ता गरी नयाँ सरकार गठन भए प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको अहिलेसम्मकै प्रधानमन्त्रीको लामो कार्यकालमा विराम लाग्नेछ। भ्रष्टाचार र जालसाजीका मुद्दा खेपिरहनुभएका नेतन्याहुको दलले गत मार्चमा भएको निर्वाचनमा बहुमत ल्याउन सकेको थिएन। डेनमार्कको गुप्तचर निकायले सन् 2012 2014 जर्मन चान्सलर एन्जेला मार्केल सहित युरोपेली नेताहरूमाथि निगरानी गर्न अमेरिकी गुप्तचर संस्थालाई सहयोग गरेको खुलेको छ। डेनमार्कको रेडियोले अमेरिकी र डेनिस गुप्तचर संस्थाहरू मिलेर युरोपेली नेताहरूको बारे सूचनाहरू संकलन गरेको समाचार प्रसारण गरेको थियो। जर्मन, फ्रान्स, स्वीडेन र नर्वेका राजनीतिज्ञहरूका सबै जानकारीहरू संकलन गरिएको बताइएको छ। सन् 2013 पनि अमेरिकी गुप्तचर निकायले जर्मन चान्सलर एन्जेला मार्केलको टेलिफोन संवादमा निगरानी राखेको खुलासा भएको थियो। अब आर्थिक समाचार।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गृह कार्य शुरू गरेको छ। बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरू समयमा शुरू गरी छिटो परिणाम ल्याउनका लागि अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएको पर्सिपल्टदेखि नै बजेट कार्यान्वयनको गृह कार्य शुरू गरेको हो। अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरू कार्यान्वयनका लागि समय तालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिनुभयो। बजेटका योजना र कार्यक्रमहरू शुरूदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समय तालिका सहित अघि बढ्नुहोस्। अर्थमन्त्री पौडेलले भन्नुभयो, बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहयोग, समन्वय र सहजीकरण गर्छ। अर्थमन्त्री पौडेलले बजेटमा समावेश भएका कार्यक्रमहरू समयमा शुरू गर्नका लागि कार्यविधि र निर्देशिका तयार पार्न तथा नयाँ आर्थिक वर्षको शुरूआतदेखि नै कार्यान्वयन प्रक्रिया अगाडि बढ़ाउने गरी तयारी गर्न निर्देशन दिनुभयो। अर्थ सचिव शिशिर कुमार ढुंगानाले कार्यान्वयन र त्यसबाट आउने परिणाममा विशेष ध्यान दिन जरूरी रहेको बताउँदै स्रोत सम्बन्धी व्यवस्था अर्थ मन्त्रालयले गर्ने बताउनुभयो। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेमाङ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ र संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङ तथा सचिवहरू उपस्थित हुनुहुन्थ्यो। अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग बजेट कार्यान्वयन सम्बन्धमा निरन्तर छलफल गरिने अर्थ मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेश सभाको सोमबारको बैठकमा आर्थिक वर्ष 2078-79 बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ। बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले आगामी बजेट कोरोना महामारीका कारण सृजित चुनौतीको सामना गर्दै वर्तमान सरकारले अघि सारेका विकास, सुशासन र समृद्धिको मार्गमा देखा परेका असरहरूलाई निराकरण गर्दै प्रादेशिक अर्थतन्त्रलाई गतिशील बनाउन केन्द्रित हुने बताउनुभयो। कोरोनाको दोस्रो लहरबाट हुने क्षति र असरलाई कम गर्न रोकथाम, नियन्त्रण र औषधोपचार तथा सबै नागरिकलाई खोप उपलब्ध गराउने व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याइने उहाँले बताउनुभयो। सार्वजनिक खर्चलाई व्यवस्थित गर्दै आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकासका क्षेत्रमा स्रोत र साधन केन्द्रित गरिने मन्त्री गुरूङले बताउनुभयो।
काठमाडौँ टीम च्याम्पियनशीप कर्पोरेट आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता स्थगित भएको छ। आज काठमाडौँ ब्याडमिन्टन एकेडेमीले सोमबार कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको जनाएको छ। आयोजक एकेडेमीले परिस्थिति सहज भएपछि प्रतियोगिता आयोजना गरिने समेत जनाएको छ। प्रतियोगिता जेठ 20 गतेदेखि 22 गतेसम्म त्रिपुरेश्वर स्थित राखेपको कभर हलमा आयोजना हुने तालिका रहेको थियो। आमन्त्रण प्रतियोगितामा 16 टीमको सहभागिता रहने आयोजकले जनाएको थियो। सन् 2022 कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनौट अन्तर्गत समूह एकको बाँकी रहेको खेलहरू चीनमा आयोजना नहुने भएको छ। एसियन फुटबल फेडरेशन एएफसीले सोमबार समूह ए अन्तर्गतको बाँकी खेलहरू चीनमा नहुने जनाएको छ। एएफसीले न्यूट्रल भेन्यूको रूपमा समूह एकको खेल चीनमा आयोजना गरिएको थियो, तर केही देशको भ्रमण कठिनाईको कारण चीनमा खेल नगराउन निर्णय गरिएको एएफसीले जनाएको छ। एएफसीले यस समूहको बाँकी खेलका लागि न्यूट्रल भेन्यूको खोजी भइरहेको जनाएको छ। त्यस्तै खेलको मिति भेन्यू तय भएपछि घोषणा गरिने एएफसीले बताएको छ। यस समूहमा सिरिया, चीन, फिलिपिन्स, मालदिव्स र गुआम रहेका छन्। कोपा अमेरिका फुटबल प्रतियोगिता अर्जेन्टिनामा आयोजना नहुने भएको छ। कोरोना भाइरसको महामारीको कारण अर्जेन्टिनामा प्रतियोगिता आयोजना नगरिने भएको हो। दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकायले सोमबार कोमा अमेरिका अर्जेन्टिनामा नगरिने जनाएको छ। प्रतियोगिता आयोजनाका लागि अन्य राष्ट्रहरूसँग छलफल भइरहेको जनाएको छ। कोरोनाको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनाबाट स्थगित गरिएको छ। प्रतियोगिता जुन 13 जुलाई 10 रहने तालिका रहेको थियो। सन् 2020 आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना भाइरसको महामारीकै कारण एक वर्ष पछि सरेको हो।
अब मौसम। आज राति देशभर आंशिकदेखि सामान्य बदली रही आज राति प्राय सबै प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि देशका अधिकांश भूभागमा सामान्य बदली रही पहाड़ी भूभागका केही साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्का तथा प्रदेश नम्बर 1 बागमती र गण्डकीका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.8 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। काठमाडौँको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस, वर्षा 17.4 मिलिमिटर। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस र दिपालको अधिकतम 34.1 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपालमा कोरोना संक्रमणमा उल्लेखनीय कमी, 17,480 जनाको परीक्षण गर्दा 4,762 जनामा संक्रमण पुष्टि, संक्रमित 114 जनाको मृत्यु। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना तय गरिने अर्थमन्त्री विष्णु प्रसाद पौडेलको भनाई, बजेट आत्मकेन्द्रित र महत्वाकांक्षी भएको नेपाली कंग्रेसको आरोप। राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा आज भएको उपनिर्वाचनमा नेपाली कंग्रेसका दीर्घनारायण पाण्डे विजयी र बेलायतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर शुरू भएको आशंका। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।